अनि हार्दिक स्वागत छ। कार्यक्रम खुला मञ्चमा उपस्थित भइसकेकी छु म हिमा आर्याल, र मलाई प्रविधि संयोजनबाट सहयोग गरिरहनु भएको छ सहकर्मी साथी नवीन सुवेदीले। कार्यक्रम खुला मञ्च तपाईँ हरेक साताको मङ्गलबार बिहान 8 बजेदेखि करिब करिब 8:30 सुन्दै आइरहनु भएको छ। यो कार्यक्रम तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np लगअन गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर सुन्न सक्नुहुन्छ। र आज हामी कार्यक्रम खुला मञ्च तयार गर्नको लागि सहमति नेपालको हलमा रहेका छौँ, जहाँ सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको भूमिका बारेमा अभिमुखीकरण कार्यक्रम चलिरहेको छ। र यसै कार्यक्रममा सहभागी एकजना द्वन्द्व पीडित अमृता सिग्देलसँग आज हामी कार्यक्रम खुला मञ्च तयार गर्दैछौँ। उहाँ कावसोती नगरपालिका वडा नम्बर 8 निवासी हुनुहुन्छ र अमृता सिग्देलको श्रीमान नेपाल प्रहरीमा जागिरी हुनुहुन्थ्यो र द्वन्द्वकालको समयमा उहाँको श्रीमानको गोलीहानी हत्या गरियो। त्यसपछि एकल बन्नुभएकी अमृताले जीवनमा अनेकौँ सङ्घर्षहरू गर्दै आफ्ना जीवनलाई अगाडि बढाइरहनु भएको छ। आज हामीले तिनै द्वन्द्व पीडित अमृता सिग्देलसँग रहेर कार्यक्रम खुला मञ्चमा कुराकानी गर्दैछौँ। आउनुहोस्, उहाँलाई स्वागत गर्छु कार्यक्रममा। म्यामलाई स्वागत छ विजय आक्रममा।
ल, धन्यवाद हजुरलाई।
बसाइ नै अहिले गाउँछु।
हजुर, म बसाइ नै गाउँछु। थियो इन्द्रचोकमा हो, थानाभन्दा अलि अगाडि।
अहिले चाहिँ घरमा को को हुनुहुन्छ?
घरमा म, मेरो 3 छोरीहरू हो। त्यही हो,
चारजनाको परिवार हुनुहुन्छ। कति भयो श्रीमान चाहिँ तपाईँसँग लगाउनु भएको?
श्रीमान बितेको 12 भयो। मेरो श्रीमान नेपाल प्रहरीमा हुनुहुन्थ्यो, जागिर खाँदै हुनुहुन्थ्यो। जागिरकै सिलसिलामा कावसती थानामा कार्यरत हुनुहुन्थ्यो। त्यही बेलामा चाहिँ ड्राइभिङ गर्नुहुन्थ्यो, गाडीमा हावा हाल्न जाँदाखेरि माओवादीका अब लडाकुहरू बनाऊ होइन, उनीहरूले आएर हावा हाल्ने क्रममै गोली हानेर मृत्यु भएको हो।
त्यतिखेर द्वन्द्वको मतलब लडाइँ हुने अथवा त्यस्तो स्थिति पनि थिएन?
थिएन।
त्यतिकैमा आएर चाहिँ
आएर एकाएक आए ती समूहहरू, आतङ्ककारी समूहहरू, त्यो तत्कालीन आतङ्ककारी भनौँ होइन, तिनीहरूले आएर गोली हाने र भागे।
त्यतिखेर तपाईँको श्रीमान मात्र त्यतिखेर त्यस्तो अवस्थामा पर्नुभयो कि अरू पनि थिए, अथवा कस्तो थियो नि त्यतिखेर माहौल?
एक्लै हुनुहुन्थ्यो, एक्लै हावा गाडीमा हावा भर्न जानुभएको थियो। उहाँसँग हतियारहरू पनि थिएन, केही थिएन। हावा हाल्दै आत्मा आफै हावा हाल्दै हुनुहुन्थ्यो। त्यो आत्मा पम्प थियो, त्यो हावाको पाइप, अनि उनीहरूले आए गोली हानेर अनि भागे।
अनि त्यसपछिको अवस्था चाहिँ कस्तो रह्यो? तपाईँले चाहिँ कसरी त्यो अवस्थासँग जुझ्नुभयो?
त्यति बेलाको अवस्था त अब सम्झिनै नसक्ने अवस्था हुन्छ। गोली लायो होइन, उहाँ चाहिँ घाइते हुनुभयो। अनि त्यहाँबाट यहाँ मेडिकल कलेजमा ल्याइयो। मेडिकल कलेज ल्याएर एक दिन भनौँ न 48 48 जति उहाँ चाहिँ उपचारमै रहनुभयो। अनि उहाँको डेथ भइसक्यो। डेथ भइसकेपछिका कुराहरू त अब त्यो कसरी कोट्याउँ खै? बच्चाहरू सानसानै थिए, अब म एक्लै, मेरो घर परिवारहरू सासु ससुराहरू पहाड हुनुभएको, अनि माइती चितवन अब त्यहाँ आएर बसाइ हाम्रो कावसती थियो। घर सानो सानो घर बनाएर बसेका थियौँ होइन, घर बनाउनु भर्खरै घर निर्माण भएर बसेका मात्रै थियौँ। त्यही अनुसार काभ्रेबाट सुरुवा भएर आफ्नो गाउँमै बस्छु भनेर त्यहाँ आउनुभयो। आएपछि आफ्नो गाउँमा पनि सेफ हुन सक्नु भएन होइन, स्थापित पनि भइसकेका थिएनौँ। त्यस्तो अवस्थामा छोडेर जानुभयो। बच्चाहरू सानसानै थिए, त्यो बच्चाहरूलाई पढाउन, त्यो बच्चाहरूलाई लालन पालन गर्नलाई चाहिँ गाह्रै भयो। एक्लै युवा एकल भएर बस्नु पर्यो मलाई है। 27 थिएँ म एकल महिला हुँदा, एकल हुँदाखेरि अब त्यति बेलाको समाजको हेर्ने दृष्टिकोण, परिवारको हेर्ने दृष्टिकोणहरूबाट जुद्धै जुद्धै अहिलेसम्म आए यहाँसम्म आइपुगेको छु।
त्यतिखेर बच्चा बच्ची 3 छोरा छोरीहरू चाहिँ
जन्मिसकेका थिए। ठुलो छोरी 10 थिए, माइली छोरी 8 थिए, कान्छो छोरी चाहिँ 6 थिए।
जुन घटना भयो नि सरको, त्यो घटना चाहिँ कुन ठाउँमा? कावसोतीमै भयो?
कावसोतीमै भएको।
कति भएको थियो नि सर चाहिँ सरुवा भएर सँगै परिवारसित बसेर चाहिँ अब मैले काम गर्छु भनेर चाहिँ सरुवा आउनुभएको?
उहाँ सरुवा भएर आएको, सरुवा भएर उहाँ परासी आउनुभएको थियो। परासीबाट त्यहाँ आउनुभएको चाहिँ धेरै भएको थिएन, 1.5-2 महिना मात्रै भएको थियो। ड्राइभिङ गर्नुहुन्थ्यो उहाँको कुनै मलाई चाहिँ माओवादीसँग केमा गुनासो छ भने ड्राइभिङ गर्नुहुन्थ्यो हतियार उठाउनु भएको थिएन हतियार लिएर सशस्त्र द्वन्द दोहोरो भिडन्तमा परेको भयो भने चित्त बुझ्थ्यो होइन उहाँको कुनै दोष नहुँदा नहुँदै एउटा प्रहरी भएकै कारणले मात्रै उहाँलाई मार्नुमा चाहिँ के को उहाँको गल्ती थियो त्यो मैले चाहिँ माओवादीसित मलाई त्यसको क्वेसन माओवादीसँग मेरो मनमा उज्रिरहेको हुन्छ
अब त्यतिखेर त्योभन्दा अगाडि जस्तो त्यो द्वन्द्वकै समय थियो यस्तो जागिरहरूबाट त हट भन्ने सरकारी जागिर पुलिसमा अथवा आर्मीमा भएकाहरूलाई त्यस्तो एउटा किसिमको चेतावनी दिने क्रम पनि थियो नि त्यतिखेर तपाईँहरूलाई चाहिँ त्यस्तो केही थियो तपाईँलाई थाहा
थियो थिएन मलाई केही पनि भन्नुभएको थिएन मैले आफूले चाहिँ भन्थेँ जागिर छोड्नुहोस् यस्तो छ होइन जागिर खा किन खानु परेर यतै आफै केही गर्दा पनि हुन्छ नभए बाहिर गए पनि हुन्छ भनेर मैले चाहिँ बरु उहाँलाई भन्थेँ तर उहाँले चाहिँ अहँ कुनै कसैले जागिर छोड यस्तो गर उस्तो गर केही पनि भन्दैन थिए
एक्कासी त्यस्तो घटना चाहिँ
एकैचोटि त्यो घटना बेहोर्नु पर्यो
हजुर तपाईँ 27 वर्षकै हुनुहुन्थ्यो युवा नै हुनुहुन्थ्यो है त्यो अवस्थामा अब छोराछोरी छोरीहरूसँगै तपाईँले चाहिँ जीवन अगाडि बढाउनु पर्यो एउटा चाहिँ आर्थिक रूपले जुन चाहिँ सरबाट सहयोग भइरहेको थियो र हरेक निर्णयहरूमा हरेक उसमा चाहिँ उहाँको सहयोग थियो जुन त्यो टुट्यो त्यसपछि चाहिँ तपाईँले कसरी चाहिँ अब पारि आफ्नो छोराछोरीहरूलाई लिएर चाहिँ अगाडि बढ्नुभयो
अब त्यो सबै कुरा मै माथि आइपऱ्यो होइन मभन्दा माथिल्लो मान्छे नहुँदाखेरि आफैले आफ्नो निर्णय आफैले गर्नु पर्यो त्यो दिनदेखि अहिलेसम्म सम्झिँदाखेरि त मलाई सङ्घर्ष नै जीवन सङ्घर्ष नै यात्रा रहेछ भन्ने लाग्छ र मैले त्यसैसँग नै सङ्घर्ष गरेर चलिरहेको छु समाजमा केही गर्छु मैले पनि म पनि मेरो श्रीमानले एउटा देशको लागि रगत बगाउनु भयो नेपाल मातृभूमिमा आफ्नो रगत फिजाउनु भयो मैले पनि मेरो मैले यो मातृभूमिलाई केही गर्छु भनेर समाजसेवामा म पनि लागेको छु र त्यो सँगसँगै मेरो बच्चाहरू मेरो परिवारलाई मैले मेरो छोरीहरूलाई कसरी मैले चाहिँ बढाउने कसरी पढाउने त्यो पनि आफूले सोच्दै लगेछु तर मेरो गार्जियन र मेरो अभिभावकको रूपमा चाहिँ म आफै नै हो
घटना भइसके पछाडि त्यस पछाडि चाहिँ अब कामको सिलसिलामा काम गरेर पैसा ल्याउनु पर्यो छोराछोरीलाई पढाउनु पर्यो त्यो सबै जिम्मेवारी तपाईँकोमा आइसक्दा अब कामको थालनी चाहिँ कहाँ मात्रै गर्नुभयो अथवा चाहिँ कसरी अगाडि
कामको थालनी त्यसपछि म काठमाडौँ गएँ बच्चाहरूलाई पढाउन यहाँ बस्ने अवस्था आएन अब द्वन्द चर्किँदै गयो गाउँमा बस्न नसकेर म काठमाडौँ गएर 2 वर्ष बसेँ त्यहाँ बस्दाखेरि मैले चाहिँ त्यहीँ सानसानो कामहरू गर्थेँ त्यसपछि त्यहाँ बस्न पनि अब म घरै फर्किन्छु भनेर घर फर्केर आइसकेपछि फेरि एउटा पसल गरेँ होइन पार्लर
कति समय काठमाडौँ बस्नु
2 वर्ष
त्यसपछि
फेरि घर फर्केँ आएपछि अनि एउटा कस्मेटिक र अनि पार्लर खोलेँ अनि त्यो पनि तिन चार वर्ष पार्लर र कस्मेटिक चलाएँ अनि अहिले चाहिँ म केही पनि छैन सामाजिक संस्थाहरूमा काम गर्ने अनि इन्सुरेन्स गर्छु नेपाल इन्सुरेन्समा काम गर्छु अब त्यताबाट अलिकति इन्कम स्रोत त त्यहाँ अलि प्लस हुन्छ र मेरो श्रीमानको पेन्सन खेतहरू छ खेतीबाट आउने आस्थाहरू त्यही नै मेरो इन्कम स्रोत अब सामाजिक कामहरूमा चाहिँ विभिन्न एकल महिलाको नगर स्तरीय एकल महिला काउसती नगर स्तरीय एकल महिलाको अध्यक्ष पनि हुँ म र विभिन्न सङ्घ संस्थाहरूमा चाहिँ छु
त्यो कस्मेटिक पसलहरू जुन गर्नु गरेँ भनेर भन्नुभयो नि त्यसलाई चाहिँ किन निरन्तरता दिनु भएन कि
त्यसमा निरन्तरता भन्नाले बच्चाहरू काठमाडौँ नै पढिरहे अनि उता यता गर्दाखेरि अनि सानो छोरी घरमा त्यसको पढाइलाई अलिकति डिस्टर्ब भयो म यता पसलतिर लाग्ने हुँदा त्यही भएर पसल पनि छोडेँ
अनि अब श्रीमानको त्यस्तो घटना भइसके पछाडि नेपाल प्रहरीमा हुनुहुन्थ्यो र तपाईँले त्यहाँबाट पाउने पेन्सनलाई त गाह्रो भएन होइन प्रक्रियाहरू चाहिँ अगाडि
बढ्यो
त्यस पछाडि जस्तो अब यस्तो घटना भयो जुन चाहिँ केही आफ्नो गल्ती नहुँदा पनि एक्कासी आएर त्यस्तो जुन दुर्घटना एउटा एकछिन तपाईँले बिहोर्नु पर्यो त्यसपछि तपाईँले आवाज उठाउनु भयो अथवा चाहिँ केही पनि गर्नु भएन?
केही पनि गरिनँ।
किन? त्यसमा त दोष त थिएन नि।
अब दोष थिएन, कहाँ गएर आवाज उठाउँ, कोसँग उठाउँ, होइन? त्यति बेला अब माओवादीसँगको आवाज बोल्न पनि डर लाग्दो थियो। अनि अब दुई तिन वर्षपछि माओवादी द्वन्द स्थाप उस भइसकेपछि पनि अब कोसँग उठाउने, के गर्ने, कहाँ जाने, के भएन? अब अहिले अब सत्य निरूपण आयोग बनाएको छ, अब त्यसले पनि कसरी हेर्छ र अब ए दोषी दोहोरो भिडन त म परेका अब परेकाहरूलाई हतियार नभएको खण्डमा चाहिँ त्यो हत्या हो भनेर भनियो अहिले। तर अब ती हत्या मेरो श्रीमानलाई मार्ने हत्यारा कहाँ छन्? अब को हुन् त्यो नै पत्ता छैन। अनि कोसँग आवाज उठाउने, को हुन् मार्ने, होइन? त्यसपछि अब यो आवाज उठाएर नै केही अर्थ छैन भनेर नउठाएको,
कतैबाट केही सुनवाई हुँदैन, हुँदैन,
त्यही भएर नउठाएको हो। अब उठाएर पनि साध्य लाग्नेवाला छैन,
प्रक्रियामै झुन्ड्याइन्छ, है,
झुन्ड्याइन्छ। अब त्यो अर्थहीन काम बोलेरै केही छैन भनेरै नबोल्या हो,
यत्तिकै चित्त बुझाएर
चित्त बुझाएर बसेको। तर मेरो मनमा चाहिँ खड्किरहन्छ, किन मारे होला, के दोष थियो होला भन्ने चाहिँ मेरो मनमा एकदमै चाहिँ लागिरहेको छ।
अब 27 वर्षको उमेरदेखि अहिलेसम्म एकल भएर चाहिँ यात्रा गरिराख्नु भएको छ, अब कस्तो गाह्रो हुँदो रहेछ कि म्याम? जस्तो अब समाजले हेर्ने दृष्टिकोण, एउटा महिला भइसकेपछि, त्यो पनि एकल भइसकेपछि, अनि सँगसँगै परिवार, सासु ससुरा, तपाईँका अब जेठाजु देवरहरू पनि हुनुहुन्छ होला, देउरानी जेठानी हुनुहुन्छ होला, उहाँहरूको साथ सहयोग चाहिँ कतिको पाउनुभयो नि त्यतिखेर? अहिलेसम्म पनि उहाँहरूको दृष्टिकोण तपाईँप्रति चाहिँ कस्तो रह्यो?
अब त्यो साथ सहयोग भन्नै पर्दा मेरो आफ्नै मेरो उहाँहरूले सहयोग गर्नु भन्दा मेरै घर परिवार भनौँ न, मेरै श्रीमानको बुवा आमाको बुवा आमा र मेरो श्रीमानको दाजुभाइ दिदीबहिनीहरूबाट चाहिँ मैले सहयोग पाउँदै पाइनँ। उहाँहरूले मेरो सहयोगका अपेक्षा राख्नुभयो, मलाई सहयोग गर्नु होला भन्दा मलाई मेरो सहयोगका अपेक्षा राख्नुभयो। तर चाहिँ मेरो श्रीमानको काका ठुलोबाउहरूबाट र उहाँको सन्तानहरू अरू देवरहरू उहाँहरूले चाहिँ मलाई एकदमै हेल्प गर्नुभयो, अति नै सहयोग गर्नुभयो। र उहाँहरूकै सहयोगले गर्दा पनि मलाई चाहिँ सजिलो भएको छ, म चाहिँ काम गर्न र म त्यो परिवारमा बस्न, त्यो परिवार त्यो फ्यामिलीसँग म रमाइरहेको छु उहाँहरूले गर्दाखेरि। एकदमै सहयोग गर्नुभएको छ, मेरो श्रीमान हुनुहुन्न भन्ने चाहिँ मलाई महसुस गरेको छैन। जबकि मलाई दुःख पर्दा मलाई कहिले हुन्छ नि आर्थिक सहयोग हुन्छ, होइन, मानसिक सहयोग दिने बेलामा चाहिँ उहाँहरूले सरसल्लाह यताउता चाहिँ उहाँहरूले के गर्नु पर्यो दाजु, के गर्नु पर्यो बाबु, के गर्नु पर्यो भनेर बुवा काका भनेर जाँदाखेरि उहाँले यसो गर यसो गर भनेर उहाँले एकदमै सहयोग गर्नुभएको छ। बच्चाहरूलाई पढाउने विषयमा लिएर अथवा धेरै कुरा उहाँहरूबाट सहयोग भएको छ।
जस्तो आफ्नै परिवार, जस्तो सासु ससुरा, उहाँहरूबाट जुन हुनुपर्ने थियो नि, के भन्नुहुन्थ्यो नि त्यतिखेर तपाईँलाई, त्यो जुन अवस्थामा गुज्रनु भयो त्यतिखेर?
त्यतिखेर चाहिँ उहाँहरूले के थियो भने, अब म चाहिँ युवा एकल, होइन, भर्खरकै, अनि बच्चाहरू सानसानो, उहाँहरूको मनस्थिति के हुन्थ्यो? यो समाजको अझै पनि त्यो समाजले हेर्ने दृष्टिकोण, महिला एकल भइसकेपछि चाहिँ उसले बिहे गर्नु हुँदैन, अथवा यो बस्दिन, यो अर्कोसँग बिहे गरेर जान्छ, होइन भन्ने उहाँ सोच। जस्तै मेरो ठाउँमा मेरो श्रीमान भइदिएको भएर म बितेको भए उहाँहरूले नै अब मेरो छोरालाई कस्तो केटी खोज्दा ठिक होला, कस्तो घरजम गराउन पर्ला भनेर चिन्तित हुनुहुन्थ्यो भने, अब छोरा बितेर बुहारी हुँदाखेरि कतै बुहारी हिँड्छ कि, यो सम्पत्ति लिएर पो जान्छ कि, मेरा नाति नातिना टुरा हुने हुन् कि, नपाउने हुन् कि केही भन्ने उहाँहरूलाई चाहिँ त्यो मात्रै त्रास भयो क्या उहाँहरूलाई। र अनि उहाँहरूलाई अरू केही होइन, त्यही सम्पत्तिमाथिको लाग्यो। अनि सरकारले दिएको राहतहरू चाहिँ हाम्रो नाउँमा हुनुपर्छ, त्यसको संरक्षण म हुनुपर्छ भनेर बुवाले भन्नुभयो, होइन, आमाले पनि त्यसको संरक्षण हामी हुनुपर्छ भनेर चाहिँ टर्चर दिनुभयो। अब त्यसमा चाहिँ अरू फ्यामिलीहरूले होइन, भोलि केही भयो भने पछि आवाज उठाउला, अहिले चाहिँ यस्तो उस नगर्नुहोस् भनेर अरू फ्यामिलीले चाहिँ सपोर्ट गर्नुभयो,
होइन भने त्यो पनि सबै रात आफ्नै नाउँमा गर्न
खोजिरहनु भएको थियो।
श्रीमान गइसके पछाडि घर जग्गाहरू जुन तपाईँको हकको एउटा थियो नि त्यो त श्रीमान छँदा त अब ढुक्कै भयो, कसैले चासोको विषय भएन। त्यस पछाडि अब तपाईँको गराउनलाई अथवा तपाईँकै नाममा थियो अथवा चाहिँ पछि गराउँदाखेरि पनि सहज अप्ठ्यारो चाहिँ झेल्नै पर्यो होला,
अप्ठ्यारो झेल्नै पर्यो, त्यही कुराहरू आयो कि अब उहाँहरूले चाहिँ मुद्दा मामला गर्नु परेन दिनुभयो, तर चाहिँ आवाज उहाँहरूले उठाउनु भयो, यो हुन्छ यो गर्नु हुँदैन भन्ने कुरा आवाज उठाउनु भयो। त्यो आवाजलाई चाहिँ ठुलो बुवा सानो बुवाहरू अनि त्यहाँबाट बाबुहरू हुनुहुन्थ्यो, ठुलो बुवाको छोराहरू दाजुहरू अनि सानो बुवाको छोरा बाबुहरू उहाँहरूले चाहिँ यस्तो हुँदैन, यस्तो भएमा चाहिँ भोलि फेरि बरु अर्को उस निकालौँला, यो हुँदैन भनेर उहाँहरूलाई नै सम्झाउनु भयो।
अरू पनि धेरै झेल्नु पर्यो, जस्तो लाउनेदेखि लिएर हिँड्नेदेखि सवालमा यस्तो लाउनु हुँदैन, यसरी हिँड्छे फल्ने होइन, हो अचेल त यस्तै भइसक्यो भनेर कुरा काट्नेहरू, महिलाले महिलालाई नै दबाउने काम गर्छ भनेर चाहिँ जुन भनिन्छ नि, त्यही नै छ है अवस्था चाहिँ,
एकदमै भोगेको कुरा। मैले आफूले एकदमै साडी लगाउने होइन, पहिला पनि साडी लगाउँथेँ अनि मेरो बाबाले त्यो हुन्छ नि 13 दिनको दिन ल्याइदिनु भएको थियो, सुतीको धोती, सिम्पल सुतीको धोती ल्याइदिनु भएको थियो, त्यही धोती र ब्लाउज लाएर हिँड्दाखेरि चट्ट सुहाएछ त्यो धोती, त्यो हरियो कलरको छ, मलाई अझै पनि याद आउँछ है। अनि त्यही आडैमा एकजना उहाँ पनि एकल महिला नै हो, तर चाहिँ उहाँले के भन्नुभएछ, चिटिक्क परेर हिँडे भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। मैले एउटा हरियो कलरको साडी लगाएर हिँड्दाखेरि पनि चिटिक्क परेर हिँडेँ, चिटिक्क देखी श्रीमान नभएर यस्तो गरी, अनि पछि चाहिँ अनि कलेजी कलरका ब्लाउजहरू लगाउन थालेँ, अनि कलेजी ब्लाउज लगाउँदाखेरि श्रीमान हुँदा बरु त्यस्तो लगाउँथिनँ, अहिले चाहिँ रातो लगाउन थालेँ भन्ने जस्तो कुराहरू उहाँहरूले गर्नुभयो होइन। रातो टिका त मलाई मेरो सासूले एकदमै, यो कुरालाई मैले मेरो सासूलाई मेरो जन्मदिने आमाले भन्दा पनि उहाँले मलाई सपोर्ट गरेको हो, तिमी चाहिँ मेरो अगाडि यस्तो सेतो बिरङ्गी कपडाबाट नदेखियो, त्यो देखियो भने मेरो छोरा मरे जस्तै लाग्छ, तिमी चाहिँ मेरो अगाडि रङ्गिनुपर्छ भन्नुहुन्थ्यो। मलाई अझै पनि याद छ, श्रीमान भदौमा बित्नुभयो, त्यो दसैँ मानिएन, अर्को दसैँ मान्न म माइती घर गएको थिएँ है, माइती घर जाँदाखेरि सेतो अक्षता मुछ्न बाबाले सक्नु भएन, रातो अक्षता लगाइदिन पनि सक्नु भएन, र मलाई चाहिँ श्रीखण्ड घोटेर टिका लगाइदिनु भयो, त्यो दिन मलाई अझै पनि याद आउँछ। त्यस्तो
अवस्थाबाट चाहिँ गुज्रनु
पर्यो, र मैले चाहिँ एकल महिलाहरूलाई रातो लाउँदैमा मान्छे चाहिँ चरित्र हिँड्नु हुँदैन होइन, हिँड्दैमा मान्छे चरित्र हिँड्नु हुँदैन भन्ने लाग्छ। एउटा रातो त हाम्रो संरक्षण पनि हो, मैले सेतो त्यो हरियो लुगा लाएर हिँड्दाखेरि म युवा थिएँ, मैले भोगेका कुराहरू गाडीमा हिँड्दाखेरि शिरदेखि पाउसम्म हेरिन्थ्यो, अनि तपाईँको श्रीमान कहाँ हुनुहुन्छ भनेर सोध्ने गर्थे, त्यो गर्दाखेरि त्यो प्रश्नलाई मेटाउन पनि मैले चाहिँ रातो लगाएर हिँडेको हो। अब अहिले मैले रातो लगाएर हिँड्दा अथवा म अलिकति रङ्गिन लुगा लगाएर हिँड्दा कसैले पनि मेरो श्रीमानको बारेमा सोच्दैनन्। त्यति बेला मैले जबसम्म म रङ्गिन लुगा लगाउँथिनँ त्यतिन्जेली नानी तिम्रो श्रीमान कहाँ हुनुहुन्छ, अथवा दिदी तपाईँको हस्बेन्ड कहाँ हुनुहुन्छ, बहिनी तपाईँको हस्बेन्ड कहाँ हुनुहुन्छ, यसरी सोध्ने गरिन्थ्यो, अहिले चाहिँ त्यो कसैले पनि सोध्दैनन्।
र एउटा महिलाले महिलालाई जुन चाहिँ दबाब दिन्छन् नि है, अरू अझ पनि हुनुहुन्छ होइन, जसले चाहिँ एकल महिलालाई चाहिँ एउटा हेर्ने दृष्टिकोण र अझ उसले लगाएका कुरादेखि लिएर हरेक व्यवहारहरूमा चाहिँ प्रश्न गर्नुहुन्छ होइन, उहाँहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ नि?
यो हामीले चाहिँ एकल महिलाको लागि बनेका कानुनहरू जतिसुकै कानुन बने पनि हामी चाहिँ व्यक्ति परिवर्तन हुनुपर्छ, पहिला व्यक्ति परिवर्तन भयो भने समाज परिवर्तन हुन्छ, समाज परिवर्तन भयो भने बल्ल कानुन आफै बल्ल कानुन परिवर्तन हुन्छ, कानुन किताबमा लेखेर मात्रै परिवर्तन हुँदैन। एकल महिलालाई होस् अथवा बोक्सी बार्था हटाउने भनेर हामीले उन्मूलनै गर्न खोजिरहेका छौँ, तर कता कता मान्छेहरू अझै पनि बोक्सीको आरोप लगाए गइरहेका हुन्छन् भने एकल महिलाको पनि त्यही हुन्छ। अब सुसाइड को गर्ने बेलामा होस् जे होस् अझै पनि मान्छेको चाहिँ गाउँमा के भन्छन्, साइडको बेलामा एकल महिला देखिनु हुँदैन, साइड परेन भन्ने त्यस्ता त्यस्तै कुराहरूले हामीलाई अझै पनि अडमा अड फिलिङ भइरहेको हुन्छ होइन। हामी कहीँ शुभ कार्यमा गयौँ भने मान्छेहरूले अलिकति त्यो यो अगाडितिर नपर्दे हुन्थ्यो, यो अगाडि नदेखे हुन्थ्यो भन्ने सङ्कुचित भावना हामीले चाहिँ पाइराखेकै हुन्छौँ। त्यो गर्दाखेरि मान्छे व्यक्ति परिवर्तन हुनुपर्छ, त्यो व्यक्तिले समाज परिवर्तन गराउनुपर्छ र समाजले बल्ल कानुन बनाउने हो भन्छु मैले।
यस्तो व्यवहार चाहिँ अब कसैले नगरिदिउँ नि, महिलाले महिलाको कुरा बुझ्न सक्यो भने त्यही सुधार हुने
छ नि त। एकदमै महिलाले महिलाको व्यवहार कुरा बुझ्नुपर्छ। त्यो महिलाले यस्तो सोच्नुपर्छ कि आफूलाई परेको घटना मलाई उसलाई परेको होइन, कि त्यो मैले एकछिन आफूलाई परेको घटना सोच्नुपर्छ। मलाई यस्तो भयो भने मलाई कति दुःख लाग्ला, त्यसलाई यस्तो हुँदा त्यो पनि दुःखी छ भन्ने कुरा एकदमै व्यवहारिक रूपले आफूलाई सोच्नुपर्छ। अनि बल्ल अरूलाई परेको मर्का बुझ्छ। आफूलाई चाहिँ अहिले म आफूमा चाहिँ म सक्षम छु, मेरो श्रीमान छ, मेरो हर्ताकर्ता सबै थोक छ भनेर चाहिँ उसले त्यस्तो सोच्नु हुँदैन। भोलि के व्यवहार को कति बेला के हुन्छ थाहा हुँदैन, आफूलाई आफूलाई नै पर्न सक्छ होइन, त्यो कुरा चाहिँ बिर्सिनु हुँदैन।
अब जस्तो अब एकल भइसके पछाडि धेरै पीडाहरू त यी छँदैछन् होइन, एउटा चाहिँ सँगसँगै एउटा पुरुषले चाहिँ एकल महिलालाई हेर्ने दृष्टि त्योमा चाहिँ तपाईँको कस्तो पाउनु भयो? महिलालाई चाहिँ एक किसिमले जुन टर्चर दिने कि एक किसिमको भनौँ न हिंसा, यस्ता यस्ता कुराहरू पनि हुन्छन् नि?
हुन्छन् हुन्छन्। त्यो अब म एकल छु भनेको थाहा पाउँदा बित्तिकै अलिकति तपाईँलाई सहारा चाहिन्छ होला भन्ने यस्तो ती त सोच्छन्। कुनै कुनै पुरुषहरू पनि हुन्छन् त्यस्ता पुरुष, त्यस्ता गिद्धे नजर गरेर हेरेका पनि हुन्छन्। समाजमा हिँड्दाखेरि त्यसरी बस्नुपर्ने पर्छ भने कोही एकदमै दाजुभाइ बुवाहरू सर सम्मान गरेका पनि हुन्छन्। तीबाट बसेर कसरी बसेर हिँड्ने त्यो आफैले अप्नाउनु पर्ने हुन्छ होइन। कतिपय पुरुषहरू राम्रै उसमा हिँडिरहेको हुन्छ, अब कसैसँग बसियो होइन, अब कहिलेकाहीँ दाजुभाइ सर के कामले हुन्छ, कसैको मोटरसाइकलमा पछाडि बसेको हुनसक्छ अथवा कसैले केही सहायता गरेको हुनसक्छ। त्यो गर्दा बित्तिकै समाजमा त्यो मलाई परेन होइन, अर्कोलाई नै पर्न सक्छ, अर्कोलाई धेरै एकल महिलालाई परेको हुन्छ। आज एक दिन मेरो घरमा आयो अनि भोलि अर्को दिन पनि आयो भने तेस्रो दिनदेखिबाट त्यही समाजले कुरा काट्न थाल्छ, त्यही पुरुषसँग जोड दिन थाल्छ, उसको र अब आफ्नो विषयमा केही पनि सम्बन्ध नरहेको एउटा स्वच्छ दाजुभाइको सम्बन्ध हुँदाहुँदै पनि उनीहरूले चाहिँ नराम्रो दृष्टिकोणले हेरिदिन थाल्छन्।
अब यो पनि हाम्रो सोच परिवर्तन गर्नुपर्छ। अब अहिले तपाईँका तिनटी छोरीहरू छन्, छोरीहरू पढाइ कहाँ कहाँसम्म पुगेको छ, के भन्छन् छोरीहरूले तपाईँलाई अहिले?
मेरो ठुलो छोरी स्टाफ नर्स पास गरेर जब गर्दैछिन्, अनि अहिले चाहिँ अब बाहिरको लागि आइएलएस गर्दैछन्, बिए गरे भयो, अहिले मङ्सिरमा बिए भयो ठुलो छोरीको। माइली छोरी पढ्नको लागि युएसए गएकी छिन् र कान्छी चाहिँ 11 पढ्दैछन्।
छोरीहरू धेरै राम्रो गर्नुभएको रहेछ। अहिले चाहिँ तिनै छोरीहरूलाई स्याहार गरेर सङ्घर्ष गरेर तिनीहरूलाई साथ दिँदै आफू पनि हरेक किसिमबाट जुत्दै र सङ्घर्ष गर्दै यहाँसम्म आइसक्नु भएको छ, कस्तो लाग्छ म्याम? अहिले चाहिँ जीवनलाई फर्केर हेर्दा चाहिँ हामीले कतिपय कुराहरूलाई चाहिँ कसरी चाहिँ एक किसिमले समायोजन गरेर र एक किसिमले सहेर सङ्घर्ष गरेर चाहिँ अगाडि बढ्दो रहेछ, एउटा सिकाइ चाहिँ के पाउनुभयो नि तपाईँले?
मलाई कस्तो लाग्छ भने त्यति बेला मेरो जब घटना घट्यो त्यतिखेर मैले चाहिँ संसारमा अब मेरो केही पनि छैन, मैले त्यो छोरीहरू पनि देखेको थिइनँ। एक किसिमले त मलाई कस्तो लाग्थ्यो, त्यो नारायणीहरू लिएर आएकी थिइन्, त्यो नारायणीमै पसौँ कि जस्तो लाग्थ्यो। अनि फेरि सम्झेँ मेरो 3 बच्चाहरू छन्, त्यो बच्चाहरूलाई कसले सम्हाल्ला भन्ने जस्तो लाग्यो। र पछि म फर्केर आएँ होइन, घरमा मैले आफ्नो आत्मत्याग गर्न त सकिनँ, मैले नसकिकन घर आइसकेपछि पनि अब मेरो लाइफ कहाँ छ, कहाँबाट टुङ्गिन्छ, मैले यही मात्रै सोचिरहन्थेँ। मैले 1 कसरी बिताउने, 2 कसरी बिताउने, मलाई 1 बिताउन मलाई गाह्रो पर्थ्यो, 1 नै मलाई 1 जस्तो लाग्थ्यो भने अहिले बितेका 12 मैले कसरी बिताएँ मलाई चाहिँ फर्केर हेर्दाखेरि होइन, अहिले चाहिँ बित्दो रहेछ जिन्दगी, सङ्घर्ष रहेछ, सङ्घर्ष नै हो रहेछ, गर्न सक्नुपर्ने रहेछ, बिताइदो रहेछ जस्तो लाग्छ। अबका कति छेड छन् मेरा त्यो त थाहा छैन होइन, भविष्यलाई कसैले हेरेको छैन, तर चाहिँ अब सहज रूपले बिताउन सक्छु होला जस्तो लाग्छ।
छोरीहरूले के भन्छन् नि तपाईँलाई?
अब छोरीहरूले साथ दिन्छु मम्मी, अब हामी छौँ भन्छन्, आधार दिन्छन्, अब त मेरो छोरीहरू छन् जस्तो लाग्छ।
अहिले चाहिँ 2 छोरीहरू, एउटा विवाह भइसक्यो, 1 बाहिर हुनुहुन्छ, कान्छी छोरी तपाईँसँगै हुनुहुन्छ?
कान्छी छोरी रोमामा पढ्छिन्, अहिले चाहिँ 1 जति भयो त्यहीँ बसेछिन्, ट्युसन पढ्नको लागि भनेर त्यहीँ कोठा लिएर राख्दैछु। म कहिले उता जान्छु, कहिले यता आउँछु, उनी पनि कहिले आउँछिन् घरमा होइन, छोरी पनि अब नजिकै हो बिहे भएको, त्यही भएको हुनाले टाढा हुने छोरीसँग नि झन् बढी कन्ट्याक्ट हुन्छ अहिलेको इन्टरनेटले गर्दाखेरि। ठिकै छ,
जस अहिले चाहिँ त्यति धेरै सङ्घर्ष गरेको जस अहिले चाहिँ सँगै एउटा खुसियाली पनि छ,
खुसियाली पनि छ, बल्ल बल्ल सफल हुँदैछु जस्तो लाग्छ आफूलाई।
हस् म्याम, धेरै धेरै धन्यवाद छ। हामी खुला मञ्च कार्यक्रममा चाहिँ तपाईँसँग आज कुराकानी गऱ्यौँ होइन, अन्त्यमा चाहिँ के भन्न मन लागेको छ म्याम यो कार्यक्रम मार्फत चाहिँ?
हजुरलाई धन्यवाद दिन चाहन्छु, आज चाहिँ खुला मञ्च कार्यक्रम अन्तर्गत तपाईँले आएर मलाई यति कुराहरू पनि राख्न दिनुभयो, यति कुरा मेरो मनमा गुम्सेको कुरा व्यक्त गर्न पाएँ होइन, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र विजय एफएमलाई पनि।
भर्खरै सुन्दै हुनुहुन्थ्यो द्वन्द पीडित अमृता सिग्देल, काउसुदी नगरपालिका वडा नम्बर 8 निवासी अमृता सिग्देलसँग गरिएको कुराकानी कार्यक्रम खुला मञ्चमा प्रसारण गऱ्यौँ र यिनै प्रस्तुति सँगसँगै हामी कार्यक्रम खुला मञ्चको आजको अङ्कको अन्त्यतिर छौँ। हवस् त, यतिन्जेल कार्यक्रम खुला मञ्चको साथमा रहेर सुनेर सहयोग गर्नुभयो आफन्तप्रति आभारी रहेँ र प्रविधि संयोजनबाट सहयोग गर्नुहुने नवीनलाई धन्यवाद दिँदै कार्यक्रमको यो श्रृङ्खलाबाट म हिमा पनि छुट्टिन्छु। हवस् त, नमस्कार।